اللہ کے نبی صلی اللہ علیہ وسلم کی حیات طیبہ کے مدنی دور میں سے اس وقت بہت ہی نازک مقام پہ ہم پہنچے ہوئے ہیں، اور وہ ہے غزوہ بنو مستلق میں منافقین کی طرف سے کچھ ایسی کوششیں کہ جس سے اللہ کے نبی صلی اللہ علیہ وسلم کے گھرانے کو بدنام کیا جائے اور آپ کی بیوی پہ آپ پر الزام لگا کر آپ کا ذہنی سکون برباد کر دیا جائے، اور چونکہ ذہن منتشر ہوگا تو دین کا کام بھی ٹھیک طرح سے نہیں کر سکیں گے۔ ایک واقعہ ہم تفصیل سے دیکھ چکے ہیں کہ کس طرح نبی صلی اللہ علیہ وسلم کی شان میں عبداللہ بن ابی نے گستاخی کی، لیکن بہرحال خود اپنے کیفر کردار کو پہنچا، اس نے اللہ کے نبی کے خلاف کرنے کی کوشش کی، آپ کی ہستی کو لوگوں کی نظروں میں کم کرنے کی کوشش کی، اللہ نے نبی کو اتنی ہی زیادہ عزت دے دی۔ جب اس کوشش میں کامیاب نہ ہوا تو ایک اور کوشش تھی، اور جس کو میں اور آپ واقعہ عف کے نام سے جانتے۔ سورہ نور کے اندر ابتدائی آیات کے بعد ہی واقعہ عف کی تفصیلات ہیں۔ یہ واقعہ بھی غزوہ بنو مستلق سے واپسی پر ہوا تھا۔ خلاصہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کی عادت مبارک تھی کہ سفر میں جاتے ہوئے اپنی ازواج مطہرات کے درمیان قرآن اندازی کرتے، جس کا قرآن نکل آتا اس کو ساتھ لے جاتے۔ یا نوٹ کیجئے گا، قرآن اندازی سے مراد لوٹو نہیں ہے، لاٹری نہیں ہے۔ کیوں؟ کہ جس چیز پر پیسہ رکھ کے قرآن اندازی کی جائے وہ جائز نہیں ہے، لیکن بغیر پیسے یا کسی اور ہار جیت کے قرآن اندازی کی جائے تو پھر یہ جائز ہے۔ یہاں بھی اس کا ثبوت ہے، اور حضرت مریم علیہ السلام کے قصے میں بھی حضرت زکریا علیہ السلام کے قرآن اندازی کرنے کے معاملے کو بھی قرآن پاک میں ہم دیکھتے ہیں۔ بہرحال قرآن حضرت عائشہ کے نام نکلا، آپ ان کو ساتھ لے گئے، غزوے سے واپسی پر ایک جگہ پڑاؤ ڈالا۔ حضرت عائشہ، چھوٹی سی عائشہ، ہلکے پھلکے جسم والی، اپنی حاجت کے لیے گئیں، اپنی بہن کا ہار ادھار لے گئی تھی، کھو گیا۔ احساس ہوا کہ میں تو ذرا زیادہ ہی دیر لگا چکی ہوں، قافلہ کہیں میرا انتظار نہ کر رہا ہو۔ واپس آئیں جہاں ہار غائب ہوا تھا۔ قافلے کی کوچ کا وقت ہوا، وہ لوگ جو آپ کا ہودج اونٹ پر لادا کرتے تھے انہوں نے سمجھا کہ آپ ہودج میں ہیں، لہٰذا خالی ہودج کو اٹھایا۔ ہودج اس پالکی یا ڈولی کو کہتے ہیں جس میں پہلے دور میں خواتین کو سفر کرایا جاتا تھا، چاروں طرف پردے لگے ہوتے تھے اور عورتیں اس میں بٹھائی جاتی تھیں۔ خیر، وہ خالی ہودج کو لے کے چل پڑے۔ آپ سوچیں گے کیا ان کو پتہ نہیں چلا کہ عائشہ بیچ میں نہیں؟ تو یاد رکھیے، ایک تو نو عمر تھی، کیسی ہوں گی، ہاں 15-16 سال کی بھی نہیں تھی، پھر بدن موٹا نہیں تھا، بوجھل نہیں تھا، لوگوں کو احساس بھی نہیں ہوا کہ اس کے اندر کوئی ہے کہ نہیں ہے۔ قافلہ روانہ ہو گیا، حضرت عائشہ ہار ڈھونڈ کر واپس آئی تو لشکر جا چکا تھا، میدان بالکل خالی تھا، نہ کوئی پکارنے والا تھا نہ جواب دینے والا۔ لیکن دیکھیے، چھوٹی سی عائشہ میں عقل کتنی زیادہ تھی، بجائے اس کے کہ ادھر گھوم ادھر گھوم، ادھر دیکھ اس کو دیکھ، بلکہ وہیں بیٹھ گئی جہاں قافلہ تھا۔ کیوں؟ کہ اگر ڈھونڈنے والے واپس آئیں گے تو یہیں آئیں گے۔ یہاں سے ہمیں عمل کی ایک بات نکلتی ہے، کبھی حج اور عمرے کے دوران یا کسی بڑی گیدرنگ میں ہم کھو جائیں اپنے ساتھیوں سے تو وہیں بیٹھ جائیے جہاں آخری دفعہ ملے تھے، کیونکہ لوگ آپ کو ڈھونڈے اور آپ ان کو ڈھونڈے تو شاید ہی پھر آپ کبھی مل سکے۔ لیکن یاد رکھیے کہ اللہ اپنے کاموں پہ غالب ہے، عرش سے اللہ تعالیٰ جو تدابیر کرتا ہے وہ بندہ سوچ بھی نہیں سکتا۔ حضرت عائشہ کی آنکھ لگ گئی اور وہ سو گئی۔ صحابی تھے صفوان بن معطل، ان کی آواز سن کر یہ بیدار ہوئیں کہ انہوں نے کہا انا للہ و انا الیہ راجعون۔ یہ کون صحابی تھے جن کو نبی صلی اللہ علیہ وسلم نے مختلف مواقع پہ سب سے آخر میں رہنے کا کام دیا ہوا تھا، تاکہ کوئی گری پڑی چیز کسی کی ہو، کوئی بچہ رہ جائے، کچھ بھی رہے تو اس کو لے کے آ جائیں۔ انہوں نے جب انا للہ و انا الیہ راجعون کیا، حضرت عائشہ نے اپنے چہرے سے کپڑا اٹھایا، چادر جو لے کے سو رہی تھی، تو انہوں نے آپ کو دیکھا تو کہنے لگے، اوہ اللہ کے رسول کی بیوی۔ پردے کی آیات نازل ہونے سے پہلے وہ اللہ کے نبی کی بیوی کو دیکھ چکے تھے، بس اس کے بعد اور کوئی بات نہیں تھی۔ اب حضرت عائشہ کو جب انہوں نے پہچانا، انا للہ پڑھی، سمجھ آ گئی ساری بات۔ انہوں نے اپنی سواری قریب کی، حضرت عائشہ اس پہ بیٹھی اور دکیل تھامی اور پیدل چلتے ہوئے لشکر میں مل گئے۔ ٹھیک دوپہر کا وقت تھا، کوئی رات بھی نہیں تھی، لشکر ایک اور جگہ پہنچ کر پڑاؤ ڈال چکا تھا۔ بس حضرت عائشہ کو اس طرح آتا دیکھ کر کچھ لوگوں نے اپنے ہی دل کا بول کھولا، دل کی گندگی کھولی اور تبصرے شروع کر دیے۔ عبداللہ بن ابی، جس کے دل میں اللہ کے نبی کے لیے حسد تھا، اس نے اس موقع کو غنیمت جانا، چنانچہ اس نے اس بات کو بنیاد بنا کر حضرت عائشہ پر تہمت لگانے لگی۔ اتنے گندے لفظ آتے ہیں بعض روایات میں کہ زبان پھیلانے کو دل نہیں چاہتا، لیکن یاد رکھیے جس دل میں حسد ہوگا نا وہاں سے گندی باتیں ضرور ابھریں گی۔ یہاں تک کہہ دیا کہ ہاں یہ تو جان کے رہی تھی اور اس کو تو اس کے ساتھ رہنا تھا، لمبی چوڑی باتیں کی جس کو آپ کہتے ہیں کہ جس میں امبرائڈری کرنا، رنگ بھرنا، اس طرح سے بات کو بڑھا دیا کہ لگے کہ یہ کوئی پہلے سے سوچی سمجھی کوئی چیز تھی۔ اب اللہ کے طبیب کے دل کا حال سوچیے، خاموش تھے، کچھ نہیں بول رہے، دل دکھی تھا لیکن بول کیسے سکتے تھے، اس لیے کہ وہی نہیں آئی۔ آپ نے حضرت عائشہ سے علیحدگی کے بارے میں اپنے صحابہ سے مشورہ کیا، یہ کیوں؟ اس لیے کہ اسلام کا ایک اصول ہے کہ شوہر یا بیوی میں سے اگر کوئی زنا کا مرتکب ہوتا ہے تو پھر جانتے بوجھتے شوہر یا بیوی ساتھ نہیں رہ سکتے۔ 28ویں پارے میں لیان کی آیات آتی ہیں، احکامات تو سارے بعد میں ہوئے، لیکن نبی صلی اللہ علیہ وسلم نے حضرت عائشہ کو الگ کروں اس کے بارے میں صحابہ سے مشورہ کیا۔ سب نے تو آپ کو کہا کہ نہیں اللہ کے نبی ایسا نہیں ہو سکتا، لیکن حضرت علی نے اشاروں میں مشورہ دیا کہ ٹھیک ہے آپ ان سے علیحدگی کر لیں اور کسی اور سے شادی کر لیں۔ حضرت اسامہ نے کہا نہیں، آپ ان کو اپنی زوجیت میں رکھیں، دشمنوں کی باتیں نہ سنیں۔ ذرا سوچئے، نبیوں کے گھرانے تک لوگوں کی باتوں میں آ جاتے ہیں، اللہ اکبر۔ اس کے بعد آپ نے ممبر پر کھڑے ہو کر عبداللہ بن ابی کی ایزہ رسانیوں سے نجات دلانے کی طرف توجہ دلائی۔ حضرت سعد بن معاذ اور اسید بن خدیر نے اس کے قتل کی اجازت چاہی، لیکن سعد بن عبادہ جو عبداللہ بن ابی کے قبیلہ خزرج کے سردار تھے، ان پر قبیلے کی محبت آ گئی، دونوں میں تھوڑی سی ترش کلامی ہوئی جس کے نتیجے میں دونوں قبیلے تھوڑے بھڑکے۔ اللہ کے نبی نے ان کو خاموش کرایا، پھر وہ خاموش ہوئے۔ یہاں سے کیا پتہ چلتا ہے؟ مخلصین اچھے صحابہ کرام نبی صلی اللہ علیہ وسلم کے دور میں، پھر بھی شیطان جب کبھی کوئی فتنہ اٹھاتا تھا تو ان کے بھی دلوں میں ایک دوسرے کے لیے بات آ جاتی تھی۔ تو یاد رکھیے، ایک ساتھ رہنے والوں کے دل میں اگر کبھی کسی کے لیے کوئی بات آ جائے تو یہ کوئی بڑی بات نہیں ہے۔ اصل بات یہ کہ دل میں بات ٹھہرنی نہیں چاہیے، جیسے دن رات کئی خیالات آتے ہیں نا دلوں میں، خیال آیا جانے دیجیے، ٹھہرتا نہیں ہے۔ بدگمانیاں کہاں رہتی ہیں جہاں ٹھہرتا ہے۔ چھوٹی سی مثال دیتی ہوں، ماں بیٹی کی، ایک گھر میں رہتی ہیں، بیٹی کو پتہ ہے کہ ماں مجھ سے کتنا پیار کرتی ہے، لیکن کئی دفعہ سچ بتائیے، بیٹی ہونے کے ناطے سے سوچیے، ماؤں کے بارے میں خیال آتا ہے کہ میری امی بہت ہی سخت ہے، بہت مین ہے، میری نہیں میری بہن کی زیادہ تعریف کرتی ہیں، بس ایک لمحے خیال آتا ہے، اس کے بعد تھوڑا سا موڈ بنا، رات گئی بات کی، اگلے دن وہی ماں بیٹی گلے میں باہیں ڈال کے بیٹھی ہوتی ہیں۔ شوہر بیوی کو دیکھیے، کیا بتائیے، ہر ہفتے یا مہینے میں کوئی ایک وقت ایسا نہیں آ جاتا کہ کیا بھائی کیا سمجھا انہوں نے ہمیں، لیکن پھر دل بدل جاتا ہے۔ مومن کے دل میں خیال ٹھہرتا نہیں ہے، بس اعوذ باللہ پڑھ کے من شرور انفسنا کہہ کر انسان اس خیال کو چھڑک دے۔ اور صحابہ کرام کی یہ خوبی تھی، اب بہت بڑی جنگ ہو سکتی تھی یہاں، لیکن اللہ کے نبی بیچ میں پڑے اور خاموش ہو گئے، اور سٹریس آپ کو بھی تھا، یہ اور تکلیف کی بات ہے۔ جیسے میاں بیوی میں لڑائی ہو نا تو بچے دو آپس میں ذرا شور بھی کرے نا تو ان پہ بھی غصہ آئے گا۔ حضرت عائشہ کا حال بھی سن لیجیے، کچھ نہیں پتا، غزوے سے آئیں بیمار پڑ گئی، ایک مہینے تک بیمار رہی، اتنی بھولی بھالی تھی کہ ان کو بالکل خبر نہیں کہ میرے اوپر کیا باتیں لگ رہی ہیں، بس ایک بات کھٹکتی تھی کہ بیماری میں اللہ کے نبی کی طرف سے جو میری خاطر ہوا کرتی تھی، جو نرمی تھی، وہ اب نہیں دکھتی، بس اس پہ وہ سوچتی تھی لیکن بولی کچھ نہیں۔ ایک رات قضائے حاجت کے لیے ام مستوں کے ساتھ گئی، جو ان کی رشتے کی خالہ بھی تھی، اور ان کے بیٹے مستوں کی حضرت ابو بکر صدیق کفالت بھی کرتے تھے، غریب صحابی تھے، بدر میں شامل تھے، مہاجرین میں سے تھے۔ خیر، ان کے پاؤں کو ٹھوکر لگی، چادر میں پھنسا پاؤں اور گرنے لگی، تو انہوں نے اپنے ہی بیٹے کو کہہ دیا، مستوں تیرا برا ہو، جیسے ہمارے یہاں اکثر کہہ دیتے نا، تیرا بیڑا تر جائے، کچھ اس قسم کے جملے۔ خیر، حضرت عائشہ نے کہا، بھائی آپ کا بیٹا اتنا اچھا ہے تو آپ اس کو بد دعا دے رہی ہیں؟ کہنے لگی، اور کیا کروں، اس نے بھی تو تم پہ باتیں کی ہیں نا۔ بھائی کون سی باتیں کی ہیں؟ اس پہ انہوں نے اپنی ساری کہانی سنا دی۔ بس حضرت عائشہ کو پھر پتہ چلا کہ یہ تھوڑی سی بے تنائی کیوں تھی، اور اتنی محبت اور اتنی نرمی جو تھی وہ کہاں چلی گئی۔ لیکن دیکھیے ذرا، ایک کوئی اور عام مرد ہوتا کتنا غصے میں بڑھ کے مارتا ہوا اندر آتا، کیا کیا تو نے اور تجھے کیا ہوا۔ اللہ کے نبی کا اخلاق دیکھیے، اور یقین کیجئے کسی کا بھی اپنے اخلاق دیکھنا نا، تو اس وقت دیکھیے جب وہ غصے میں ہو یا ناراض ہو۔ उस वक्त वो कैसे बात करता है। अल्लाह के नबी बीवियों पे चीखने वाले नहीं थे। बहरहाल हज़रत आयशा तक बात खुली, अब उनको लगा कि भाई बात कुछ है। कहने लगी कि मैं बात की खबर लेती हूँ। नबी सल्लम से कहा मैं अपने माँ बाप के पास चली जाऊँ। अच्छा, सोच क्या रही थी कि नहीं देंगे इजाज़त, क्योंकि मोहब्बत वाले शोहर जो होते हैं ना, वो बीवियों के मैके जाने पे बड़े जुजबुज होते हैं। वो जहाँ रोप डाल रहे होते हैं लेकिन अंदर से वो मिस कर रहे होते हैं। लेकिन इनको खुशी क्या होनी थी, और दुख हुआ जब अल्लाह के नबी ने कहा चली जाओ। अब इस पे तो और ही रोना आया ना कि क्या बात है, अब मेरे जाने पे ये नाराज़ नहीं है या मेरे जाने पे ये उदास नहीं हो रहे। खैर, वहाँ पहुँची, माँ बाप भी रो रहे थे, कुरान पढ़ रहे थे, सूरत हाल का समझ आया तो ये भी रोने लगी। दो रातें एक दिन गुजरते हुए रोते हुए गुजर गया। ना आँखों में नींद का सुरमा था, ना आंसू की झड़ी रुकती थी। वो महसूस करती थी कि रोते रोते उनका कलेजा छक हो जाएगा। अल्लाह के नबी तशरीफ़ लाए, कलमे शहादत पर मुश्तमिल खुतबा पढ़ा और अम्मा बात कहकर कहा, आयशा मुझे तुम्हारे मतलब ऐसी और ऐसी बात का पता चला, अगर तुम इससे बरी हो तो अल्लाह करीब तुम्हारी बेगुनाही साबित कर देगा, और अगर खुदा न खास्ता तुमसे कोई गुनाह सरजद हो गया है तो तुम अल्लाह से मग़फ़रत मांगो और तौबा करो, क्योंकि बंदा जब अपने गुनाह का इकरार करके अल्लाह के हजूर तौबा करता है तो अल्लाह ताला इसकी तौबा को कबूल कर लेता है। अल्लाहु अकबर। अब सोचिए ज़रा आयशा के दिल का क्या हाल हुआ होगा। सदमे की शिद्दत से आंसू थम गए। अब इन्हें आंसू का एक कतरा भी महसूस नहीं हो रहा था। कहने लगी मैं जवाब नहीं दूंगी, आप दीजिए। झूठ सुनते सुनते आपको वो सच लगने लगा। बस रिवायात में था, कहने लगी अगर मैं सच बोलूंगी तो आप मानेंगे नहीं, झूठ बोलूंगी तो आप मान जाएंगे। माँ बाप से कहा आप इनको बता दें। वो भी खामोश थे बेचारे। फिर हज़रत आयशा ने कहा ठीक है, गलत सुनते हुए आपके दिलों में बात बैठ गई है ना, आप इसको सच समझते हैं, मैं वही कहूँगी जो हज़रत यूसुफ़ के बाप ने कहा था। कहती हैं कि जल्दी में मैं ये भी भूल गई कि याकूब अलैहिस्सलाम का नाम क्या है। गम की शिद्दत होती है ना, वो गुंग कर देती है बंदे को। और फिर उस वक़्त आपने भी वही दुआ मांगी, फ़सब्रुन जमील वल्लाहुल मुस्तआन वला मा तसिफून। सब्र ही बेहतर है, और तुम लोग जो कहते हो इस पर अल्लाह की मदद मतलूब है। खैर, आयशा एक तरफ जाके लेट गई। अल्लाह के नबी पर वही का नज़ूल शुरू हुआ और शिद्दत और कैफियत ख़त्म हुई तो आप मुस्कुरा रहे थे। रिवायत में आता है कि चाँद जैसे बादलों में से चमकता है, इस तरह अल्लाह के नबी का चेहरा चमक रहा था, क्योंकि दुख आपको भी बहुत था, मोहब्बत थी। लड़ाई हो जाए तो अगर बीवी को चैन नहीं आता तो शौहर को कहाँ आएगा, और यहाँ तो जोड़ी भी मोहम्मद सल्लम और हज़रत आयशा की थी, चैन कैसे आता। खुशी खुशी आपने बताया आयशा अल्लाह ने तुम्हें बरी कर दिया, तुम्हारी बेगुनाही दी। हज़रत आयशा कहती थी कि मुझे ऐसे लगता था अल्लाह के नबी को अल्लाह ने इशारा कर दिया होगा, पर मैं तो सोच भी नहीं सकती थी कि मेरे बारे में कुरान पाक में आयतें आ जाएंगी। खुशी में इनकी माँ बोली, जाओ जाओ आयशा, अल्लाह के नबी का शुक्रिया अदा करो। कहने कि हाँ मैं तो नहीं करती, मैं तो उसका करूँगी जिसने मेरी बेगुनाही साबित की, लाड़ की बात थी। इस पर फिर वाकिफ से आयत मुतलिक आयतें नाजिल हुई, 10 आयतें, नल्लज़ीन जाओ बिल इफ़ उस्बतुम मिनकुम, के लोगों ये जो खराबियां पैदा करने वाले ये तुम्हारे अंदर का एक टोला है, बाहर वाले नहीं नुकसान देते, अंदर वाले देते हैं। बहरहाल इसकी तफसीलात हम सूरह नूर में कर चुके हैं। मज़ीद तोहमत लगाने के जुर्म में मिस्तो बिन असासा, हसान बिन साबित और हमना बिन जहश को 80-80 कोड़े मारे गए। हर मिसाल कायम की गई अल्लाह के नबी के दौर में। हमना जो थी ये नबी सल्लम की बीवी ज़ैनब बिनते जहश की बहन भी थी और मुसअब बिन उमैर की बीवी भी थी, तो वो सुख नापे की आड़ में इन्होंने बात की थी। हसान बिन साबित चूँकि शायर थे तो शायरों के मुँह से तो बात निकल ही जाती है, और मिस्तो जो थे वो बातों में आ गए। अब्दुल्ला बिन उबई को कुछ नहीं कहा गया, ये रूट कॉज थी, लेकिन अल्लाह ने इसको आखरत के लिए छोड़ा हुआ था। ये है इस्लाम का मिजाज कि छोड़ दो, फितने के डर से लोगों को कुछ ना कहो। अल्लाह ने उसके लिए आखरत में अजाब अजीम का फ़ैसला किया, और इस मिसाल को एक दलील बनाकर उम्मत मुस्लिमा को बहुत खूबसूरत मैसेज दे दिया कि ला तत्तबी खुतुवात शैतान। अपने लिए इस वाक्य में से अगर सिर्फ एक अमल की बात ले लेना कि मैंने कभी किसी से बदगुमान नहीं होना, और हो जाओ तो सीधा उसी से पूछ देना। कभी आपके दिल में अपने शोहर के लिए कोई बात है ना, तो सास से कहना, बहन से कहना, उससे पूछ, उससे नहीं, सीधा उन्हीं का हाथ पकड़ लें, मुझे आपसे कोई बात करनी है। फिर रोएं, प्यार करें, गुस्से करें, दिल का मेल आपका भी धूल हो जाएगा, वो भी खुश हो जाएंगे। कम्युनिकेशन इज़ द बेस्ट पॉलिसी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत आयशा से साथ नहीं तोड़ा था, वरना तो पता नहीं ये घराना टूट चुका होता और जो खैर उम्मत को मिलनी थी आयशा के ज़रिए से वो ना मिल जाती। बहरहाल ये एक बहुत बड़ा फितना था। तकरीबन एक महीने तक मदीना की फ़िज़ा में सांप लौटते रहे। आप ये कह लीजिए कि हर घर में यही बातें होंगी ना, और लीडर्स की बातें, नबियों की बातें तो फिर कितनी बड़ी होंगी। अल्लाह ताला ने इस मौके पर भी नबी को तसल्ली दी और वाकई फिर बाद में खैर आई ना। क़यामत तक के लोग हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा की ये बेगुनाही की आयात पढ़ते जाएंगे और कहते जाएंगे कि अगर सच पे हो तो डरो नहीं, कोई बात नहीं, इल्ज़ाम लगेंगे, बदगुमानियाँ आएंगी, बहुत हो गए, अपने तुम्हें बुरा कहेंगे, बस तुम ये देखो कि तुम रब की नज़रों में झूठे तो नहीं। अगर तुम्हारा इरादा इस्लाह का है, अगर तुम्हारे दिल में खैर है, तो इंशाल्लाह रूठे हुए सब एक दिन वापस आ जाते हैं। इंसानों की ज़िंदगी में बहुत सारे ऐसे मुकाम आते हैं। हज़रत उमर ने कहा, अल्लाह के नबी, मैं अब्दुल्ला बिन उबई को कत्ल कर दूँ? कहा, नहीं उमर, लोग क्या कहेंगे कि मोहम्मद अपने ही साथियों को कत्ल करते हैं, छोड़ दो। हज़रत उमर कहते, वल्लाही मेरी समझ में खूब आ गया कि रसूलुल्लाह का मामला मेरे मामले से ज़्यादा बाबरकत था। यानी मैं तो गुस्से में आ जाता था। देखिए, जो बात लीडर को सीख रही होती है वो दूसरे को नहीं दिखती, दूसरों को वक्त आने के बाद दिखती है, लीडर्स को पहले दिखने लग जाती है। आज एक चीज़ अच्छी लगती है, कल वो ख़राब हो सकती है। तो अल्लाह ताला ने इस वाक़े में हमारे लिए बहुत सारे सबक रखे। गौर करेंगे, कब भी ज़िंदगी में आप पर कोई इल्ज़ाम लगे, सच्चा या झूठा, इसको छोड़ दीजिए, लेकिन आयशा को ज़रूर याद कीजिएगा। और फसबरुन जमील वल्लाहुल मुस्तान वला मा तसिफून।